Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. मालपोत कार्यालय सुर्खेतका दुईजना कर्मचारी 2,00,000 घुस रकमसहित रङ्गेहात पक्राउ, थप अनुसन्धान चल्दै।
नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्र प्रहरीको महानिरीक्षकमा पनि शैलेन्द्र खनाललाई चयन।
साथै प्रदेशका सांसदहरूको तलब 45,000 प्रस्ताव, कर्मचारीको स्वैच्छिक अवकाश स्थगित।
र सुर्खेतको रानीबासमा जारी 10 राष्ट्रपति रनिङ सिल प्रतियोगितामा आजदेखि विभिन्न खेलहरू हुँदै टिम चौरा धनगढी डिपिएल क्रिकेटको फाइनलमा। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा मालपोत कार्यालयका 2 कर्मचारी 2,00,000 घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा मालपोत कार्यालयका खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार रहनु भएको छ। उनीहरूलाई कार्यकक्षबाटै 2,00,000 घुस रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुर्योग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताउनुभयो।
यो चाहिँ हाम्रो यो जहाँ भ्रष्टाचार हुन्छ त्यो एरियामा अख्तियार दुरुपयोग अनुसन्धान आएको टोली चाहिँ घुमिराखेको हुन्छ। एक दिन अगाडिको सूचना अनुसार मालपोत कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत कर्मचारी खरदार धर्मराज सुवेदी र खरदार ओमबहादुर सुनारले एक सेवाग्राहीको मोही बापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख हैरानी दिएको साथै उक्त काम छिटो छरिटो गरिदिने भनी 2,00,000 रुपियाँ घुस रिसवत माग गरिरहेको सूचनाका आधारमा अख्तियारबाट टोली गएको थियो। त्यो टोलीले चाहिँ दिउँसो निजहरूलाई सेवाग्राहीबाट 2,00,000 रिश्वत लिएको अवस्थामा कार्यकक्षबाट समातेर नियन्त्रणमा लिएको छ। अहिले त्यो काम चाहिँ अनुसन्धान भइरहेछ।
सुहागराईबाट घुस रकम मागेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको भन्दै पटक पटक विभिन्न सूचनाका माध्यमबाट सचेत गराउँदा पनि यस्ता घटनाहरू दोहोरिएको उहाँको भनाइ छ।
हामीले त्यहाँ चाहिँ कर्मचारीहरूलाई यस्तो नगर्नु होला भनेर सामान्य सूचना आएको आइसकेको हामीले पनि त्यहाँ बढी निगरानी गरेका हुन्छौँ। त्यहाँका कर्मचारीहरूलाई सम्झाउने काम हुन्छ। त्यसपछि हामीले ढोकाहरूमा त्यहाँको वालमा त्यहाँ यो घुस लिनु दिने काम राम्रो होइन भनेर हामीले चाहिँ त्यहाँ भनिरहेका हुन्छौँ र हाम्रो टोली पनि त्यहाँ गइरहेको हुन्छ निगरानीमा। त्यो उहाँहरूले थाहा पाउँदा पाउँदै पनि यस्ता घटनाहरू दोहोरिराखेको छ।
मोहिनी हक छुट्याउने क्रममा सेवाग्राहीबाट उनीहरूले 2,00,000 रकम घुस मागेका थिए। पक्राउ परेका दुवैजनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
कर्णाली प्रदेशभर रहेका 73% प्रहरी इकाइहरू भाडामा बस्दै आएका छन्। प्रदेशभर 253 इकाइ मार्फत प्रहरीले सेवा दिइरहेको छ, जस अन्तर्गत 67 स्थानमा मात्रै प्रहरी इकाइसँग आफ्नै पक्की भवन रहेको छ। बाँकी 186 स्थानमा भाडा तथा स्थानीय निकायको सहयोगमा प्रहरीहरू बस्दै आएको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा जनाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हातामा नवनिर्मित ब्यारेकको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले यस्तो बताउनु भएको हो। महानिरीक्षक चन्दले 108 इकाइहरू द्वन्द्वकाल र भूकम्पले भत्केकोले क्षति पुगेको बताउनुभयो। उहाँले तीमध्ये 34 पुनर्निर्माण भएको र बाँकी 74 अहिलेसम्म पनि बन्न नसकेको बताउनुभयो। प्रहरी इकाइको भवन प्रहरीको लागि मात्र नभएर नागरिक को सेवाको लागि बनेको चन्दको भनाइ रहेको छ। नेपाल प्रहरीको समस्यालाई विभिन्न निकायलाई प्राथमिकता दिएको भन्दै यसमा सहयोग गरिदिन सबैसँग उहाँले आग्रह समेत गर्नुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले प्रहरीको सुरक्षाको लागि पक्की भवनहरू थप्दै जानुपर्ने बताउनुभयो। कार्यक्रममा प्रहरी नायक महानिरीक्षक सुरेश विक्रम शाहले समृद्धिका लागि शान्ति सुरक्षा भन्ने नाराको साथ अघि बढेको प्रदेशलाई समृद्ध र समुन्नत बनाउनका लागि नेपाल प्रहरी चुस्त दुरुस्त तरिकाले अगाडि बढ्ने बताउनुभयो। नवनिर्मित भवन प्रदेश निर्माणको लागि इट्टा थपेको भन्दै शाहले भौगोलिक हिसाबले देशको सबैभन्दा ठूलो रहेको कर्णाली प्रदेशमा अन्य जिल्लाको मातहत पनि यस्ता भवन निर्माण हुन आवश्यक रहेको बताउनुभयो। कर्णाली प्रदेशमा प्रहरीको लागि भवन निर्माण न्यून र कठिन भएको भन्दै शाहले अब सबै ठाउँमा यस्ता भवनहरू निर्माण गर्नुपर्ने बताउनुभयो। नवनिर्मित भवन 3.5 करोडको लगानीमा बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
सरकारले शिक्षाको अवसरबाट वञ्चित भएका बालबालिकालाई खोजेर विद्यालय भर्ना गर्न र स्वैच्छिक अभिभावकत्व बन्न आह्वान गरेको छ। मन्त्री परिषद बैठकले प्रधानमन्त्री र मन्त्रीदेखि वडा अध्यक्षसम्म कम्तीमा एक बालबालिकाको स्वैच्छिक अभिभावकत्व बन्नुपर्ने निर्णय गरेको हो। सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले सीमान्तकृत र लोपन्मुख समुदायका बालबालिका शिक्षाबाट वञ्चित नहुन् भनेर यो अभियान ल्याएको बताउनु भएको छ। अब केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारी पदाधिकारी, कर्मचारी, शिक्षक लगायतका सबै पेसाकर्मीले एक विद्यार्थीको अभिभावकत्व लिने उहाँको भनाइ छ। यो अभियानबाट कम्ती 50,000 बालबालिका विद्यालय जान सक्ने उहाँको दावी रहेको छ। संविधानले विद्यालय शिक्षा निशुल्क हुनुपर्ने व्यवस्था गरे पनि अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा पैसा लिने गरेका छन्। किताब र शुल्क निशुल्क भए पनि पोसाक, स्टेसनरी, झोला, छाता लगायतका आधारभूत आवश्यकता पूरा गर्न स्वैच्छिक अभिभावकत्वको योजना ल्याइएको सरकारी भनाइ छ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा आइजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा आइजिपी शैलेन्द्र खनाललाई नियुक्त गरेको छ। सत्ता साझेदार दलहरूबीच विवाद भएपछि हिजो बिहान निष्कर्षविहीन बनेको बैठक हिजो साँझ फेरि बसेपछि प्रहरीको दुवै संगठनको प्रमुखको नियुक्त टुङ्गो लगाएको हो। बैठकपछि संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले निर्णय भोलिबाट लागू हुने बताउनुभयो। प्रधानमन्त्री निवासमा बसेको मन्त्री परिषदको बैठकमा सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न सकेको थिएन। नेपाल प्रहरीको आइजिपीमा डिआइजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा रहेको थियो। सशस्त्र प्रहरीमा भने एआइजी शैलेन्द्र खनाल एक्ला प्रतिस्पर्धी हुनुहुन्थ्यो। नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्ने टुङ्गो लगाउन बालाटार स्थित प्रधानमन्त्री निवासमा बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक छलफल भएको थियो। 30 वर्षे सेवा अवधिका कारण आज रातिदेखि बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठसहित नेपाल प्रहरीका 15 जना एआइजी, 9 जना डिआइजी र 1 जना एसएसपीले अनिवार्य अवकाश पाउँदैछन्। सर्वोच्च अदालतले कार्य सम्पादन मूल्याङ्कनका आधारमा आइजिपी नियुक्ति गर्न सरकारलाई आदेश दिए पनि 1 वर्ष पुरा भएपछि मात्र कार्य सम्पादन मूल्याङ्कन नहुने प्रावधान रहेको छ। खनाल, खरेल र कार्की गत असार 30 गते एसएसपीबाट डिआइजीमा बढुवा हुनुभएको थियो।
स्थानीय महिलालाई दुर्व्यवहार गर्न खोजेको र एक व्यक्तिलाई कालोमुसो दलेको अभियोगमा कैलालीमा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। स्थानीयवासीले एक व्यक्तिलाई कालोमुसो दलेको र जुत्ताको माला लगाएको घटनामा प्रहरीले चासो देखाएको हो। कैलाली गाउँपालिका एक दक्षिण मन्झराको घटना सार्वजनिक भए लगत्तै महिलामाथि दुर्व्यवहार गर्न खोज्ने कृष्णबहादुर चौधरी र कालोमुसो दलले अन्य 6 जनालाई पक्राउ गरिएको डिएसपी वीरबहादुर बुढामगरले बताउनुभयो। पक्राउ परेका 6 जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको पनि उहाँको भनाइ छ। महिलामाथि दुर्व्यवहार गर्ने कृष्ण चौधरीलाई जबरजस्ती गर्ने अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी बुढामगरको भनाइ छ। गत चैत्र 23 गते रातिको समयमा महिला एक्लै घरमा भएको बेला कृष्ण चौधरीले बलात्कारको प्रयास गरेको प्रहरीको आरोप छ।
हामीसँग छिमेक सरिफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मालपोत कार्यालय सुर्खेतका 2 जना कर्मचारी 2 लाख घुससहित रङ्गेहात पक्राउ, नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल चयन लगायतको खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। दुई दिन परेको वर्षाले बाँकेमा इट्टा व्यवसायहरूको करोडौँको लगानी सखा पारेको जनाइएको छ। इट्टा व्यवसायका अनुसार प्रत्येक इट्टा भट्टामा 30-50 लाख रुपियाँसम्मको काँचो इट्टा गलेर क्षति भएको जनाइएको छ। जय नेपाल इट्टा उद्योगका सञ्चालक सतार खानले दुई दिनको वर्षाले आफ्नो भट्टामा करिब 50 लाख रुपियाँको काँचो इट्टा वर्षाले क्षति पुर्याएको बताउनुभयो। इट्टा व्यवसाय सङ्घ बाँकेका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका खाँडका अनुसार सबै इट्टा भट्टामा वर्षाले नोक्सानी पुर्याएको बताउनु भएको छ। व्यवसायका अनुसार बाँकेमा पछिल्लो दुई दिनको वर्षाले 20 करोड रुपियाँ बराबरीको नोक्सानी भएको छ। इट्टा व्यवसाय सङ्घ बाँकेमा 50 भन्दा बढी इट्टा व्यवसायी सङ्गठित रहेका छन्। इट्टा व्यवसाय सङ्घ बाँकेका पूर्व अध्यक्ष प्रकाश शाहले वर्षाले आफ्नो भट्टामा मात्रै 30-35 लाख रुपियाँसम्मको नोक्सानी गरेको बताउनुभयो।
साथै प्रदेशका सांसदहरूको तलब समान 45,000 प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई पठाएको विधेयकमा साथै प्रदेशका सांसदहरूको तलब बराबर हुने उल्लेख गरिएको हो। पठाइएको विधेयकमा सभामुख उपसभामुख विभिन्न समिति सत्तापक्ष र विपक्षी दलका सचेतक र प्रदेश सदस्यको पारिश्रमिक र सुविधाको प्रस्ताव तोकिएको छ। सभामुखको मासिक 53,000 उपसभामुखको 50,000 तथा समिति सभापति र सचेतकको 48,000 तथा प्रदेशसभाका सदस्यको भने 45,000 पारिश्रमिक प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले नमूना कानूनमा प्रस्ताव गरिएको सुविधालाई प्रदेशसभाले थप घट गर्न सक्ने बताउनु भएको छ। यसअघि पनि मन्त्रालयले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा मुख्यमन्त्रीको 60,970, मन्त्रीको 52,000, राज्य मन्त्रीको 49,000 र सहायक मन्त्रीको 47,000 सुविधा तोकेको थियो। यस्तै यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि पठाएको थियो।
भारतको कोठीमा बेचिएका 5 जना नेपाली युवतीहरूको भारतको आगराबाट उद्धार गरिएको छ। माइती नेपाल नेपालगञ्जले भारतीय प्रहरी र विभिन्न सङ्घ संस्थाको सहकार्यमा उनीहरूलाई उद्धार गरेको हो। उद्धार कार्यमा संलग्न माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार सिन्धुपाल्चोकका 2 जना, नुवाकोटका 2 तथा धादिङका 1 जना युवतीलाई उद्धार गरिएको बताउनुभयो। उहाँले उद्धार गरी ल्याइएका 17 वर्षीय किशोरीले आफू 2 वर्ष अगाडि बेचिएको जानकारी दिएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाको भनाइ रहेको छ। उनीहरू मध्ये धादिङकी 22 वर्षीय युवतीले गाउँकै दिदी नाता पर्नेले आफूलाई बेचेको बताउनुभयो। अन्य 4 जनालाई भने उनीहरूको केटा साथीको लहेलहेमा लागेर त्यहाँ पुगेको जनाइएको छ। माइती नेपालले भारतीय प्रहरीको सहकार्यमा 5 जना नेपाली सहित 4 जना भारतीय युवतीको समेत उद्धार गरेको छ। नेपाली र भारतीय 9 जना पीडित युवतीसँगै कोठी सञ्चालक भारत आगराका प्रियादीपलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। चैत 21 गते उद्धार गरिएका नेपाली र भारतीय युवतीहरूलाई हाल आगरास्थित नारी निकेतनमा राखिएको जनाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय निकायमा कर्मचारीको दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वैच्छिक अवकाश स्थगित गरेको बताउनु भएको छ। पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला अवकाश दिन नसकिने दोहोर्याउनु भएको हो। उहाँले प्रधानमन्त्री प्रणाली अन्तर्गत सचिवहरूको सरुवा मन्त्री परिषदको निर्णय अनुसार विधिसम्मत नै गरिएकाले यसमा मन्त्रीसँग चित्त दुखाउनु पर्ने कारण नभएको मन्त्री पण्डित स्पष्ट पार्नु भएको छ। मन्त्री पण्डितले सचिवहरूको सरुवा भएकाको विषयलाई लिएर मन्त्रीसँग चित्त दुखाउन आवश्यक नभएको समेत बताउनु भएको छ। उहाँले सरुवा भएका सचिवहरू मन्त्रालयमा गएर काम गरिसकेको भन्दै अब उनीहरूको मन्त्रालय हेरफेर नहुने समेत प्रस्ताउनु भएको छ।
यातायात व्यवसाय सङ्घ र समितिहरूको नवीकरण नगर्ने प्रस्ताव मन्त्री परिषदमा पुगेको छ। गृहमन्त्री रामबहादुर थापाले हिजो बसेको बैठकमा अबदेखि यातायात समितिहरूको नवीकरण नगर्ने प्रस्ताव लैजानु भएको हो। देशभर रुट परमिट खुल्ला गरेपछि यातायात व्यवसायले सरकार विरुद्ध घुँडा टेकाउने भन्दै आन्दोलन घोषणा गरेका थिए। उनीहरूले यातायात हडतालदेखि नेपाल बन्दसम्म चेतावनी दिएका छन्। तर सरकारले सिन्डिकेटधारी यातायात समिति विरुद्ध अझै कठोर बन्ने सङ्केत गरेको छ। नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्ने भए पनि अहिले यातायात समिति गैर सरकारी संस्था एनजिओको रूपमा दर्ता हुँदै आएका छन्। एनजिओको रूपमा दर्ता भएका संस्था गैर नाफामूलक, गैर व्यापारिक र गैर राजनीतिक चरित्र हुनुपर्ने हुने पूर्वाधार भए पनि यातायात समितिहरूले नाफामूलक व्यापारिक र राजनीतिक काम गर्दै आएको जनाइएको छ। सरकारले 2071 सालमा पनि 11 महिना समितिहरूको नवीकरण रोकेको थियो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर र बाँकी खबरमा लागौँ सोझै खेल खबरतर्फ। सुर्खेतको रानीवासमा 10 राष्ट्रपति रनिङ सिल प्रतियोगिता हिजोबाट सुरु भएको छ। प्रतियोगितामा आजबाट विभिन्न खेलकुदहरू सञ्चालन हुने भएका छन्। प्रतियोगितामा उसु, भलिबल, त्योकान्दो, कराते, एथलेटिक्स, कबड्डी गरी 6 खेलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि सुर्खेतका विभिन्न स्थानबाट छनौट भएका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्। सुर्खेतका विभिन्न ठाउँबाट 900 विद्यार्थीहरू प्रतिस्पर्धाका लागि रानीवास पुगेका छन्। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जनता माध्यमिक विद्यालय रानीवासको सह आयोजनामा हिजोबाट रानीवासमा 10 राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु भएको हो। सुर्खेतको क्षेत्र नम्बर 1 3 स्थान र 2 का 3 स्थानमा विभाजन गरेर प्रतियोगिताका लागि सुर्खेतका 6 स्थानबाट छनौट गरिएका खेलाडीहरूले रानीवासमा भएको राष्ट्रपति रनिङ सिल प्रतियोगितामा भाग लिन पाएका हुन्। हिजो एक कार्यक्रमका बीच कर्णाली प्रदेशका भौतिक विकास तथा प्रधानमन्त्री खड्ग खत्रीले प्रदेश सरकारले बजेट विनियोजन नगर्दा खेल क्षेत्रमा खेल सञ्चालन गर्नका लागि समस्या हुने गरेको बताउनु भएको छ। उहाँले कर्णाली प्रदेशले अब खेल क्षेत्रको विकासका लागि बजेट छुट्याएर आफूले प्राथमिकता साथ खेल क्षेत्रलाई अगाडि बढाउने कोसिस गर्ने बताउनु भएको छ। उहाँले विकास निर्माणका लागि पनि रानीवास लगायत त्यस क्षेत्रमा पछाडि परेको भन्दै विकास निर्माणका लागि पनि आफूले योजना बनाएर काम थाल्ने बताउनु भएको छ। कार्यक्रममा सुर्खेतका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न ठाउँबाट आउनुभएका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, त्यसै गरी प्रदेशसभाका सांसदहरूको पनि उपस्थिति रहेको थियो।
घरेलु टोली टिम चौराहा धनगढी काठमाडौँ गोल्डन्सलाई 1 विकेटले पराजित गर्दै धनगढी प्रिमियर लिग डिपिएलको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो खेलमा काठमाडौँ गोल्डन्सले दिएको 128 रनको लक्ष्य टिम चौराहाले एक बल बाँकी सदा 9 विकेट गुमाएर पूरा गरेको हो। टिम चौराहाको जितका लागि रोहन मुस्तफाले 33 र शङ्कर राणाले 28 रन तथा सोनु तामाङले भने 14 र सुनिल धमलाले 13 रन बनाउनु भएको छ। बलिङतर्फ काठमाडौँ गोल्डन्सका साहब आलम, सन्नी पटेल र रसिद खानले समान 2-2 विकेट लिनु भएको छ। यससँगै धनगढीले लिग चरणमा हारको बदला समेत लिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोल्डन्सले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 127 रन बनाएको हो। काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले 38 र अमित श्रेष्ठले 36 रन जोड्नु भएको छ। टिम चौराहाका सोमपाल कामी, ललित सिंह भण्डारीले समान 2-2 विकेट हात पार्नु भएको छ। समूह चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको काठमाडौँसँग फाइनल प्रवेशका लागि अझै एउटा खेल खेल्न बाँकी रहेको छ। काठमाडौँले महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया बीचको खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउनेछ।
यस्तै हिजो नै भएको अर्को खेलमा सिवाईसी अत्तरिया बाहिरिएको छ। महेन्द्रनगर युनाइटेडसँग 15 रनले पराजित भएसँगै अत्तरिया प्रतियोगिताबाट बाहिरिएको हो। महेन्द्रनगरले दिएको 131 रनको लक्ष्य पछ्याएको अत्तरिया 115 रनमा सीमित भयो। सुभाष खकुरेलले 30, दिपेन्द्र सिंह गिरीले 27 तथा विपिन चन्दले 28 रन बनाए पनि टिमलाई जिताउन सक्नु भएन।
र त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर्गत क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत क्याम्पस शिक्षा र सरस्वती क्याम्पसले विजय सुरुवात गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन रत्नराज लक्ष्मी क्याम्पसमा भएको खेलमा चाबाहेलको पशुपति बहुमुखी क्याम्पसलाई 25-22, 23-25, 25-20 र 26-24 सेटमा हराउँदै सुर्खेत क्याम्पस शिक्षाले दोस्रो चरणमा प्रवेश गरेको हो। यस्तै सरस्वती क्याम्पसले त्रिचन्द्र कलेजलाई 25-22, 25-23 र 25-20 सोझो सेटमा पराजित गरेको छ। यस्तै हिजो भएको अर्को खेलमा भने जोरपाटीको पब्लिक युथ कलेजले कोटेश्वर क्याम्प क्याम्पसलाई 25-13, 25-19 र 25-20 सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्दा चौथो प्रतिस्पर्धात्मक खेलमा जया बहुमुखी क्याम्पस जोरपाटीले कैलाली बहुमुखी क्याम्पसलाई 20-25, 20-25, 25-16, 25-21 र 15-8 सोझो सेटमा पाखा लगाएको हो। प्रतियोगिताको विजेताले 50,000, उपविजेताले 30,000 र तृतीय टोलीले भने 20,000 प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले नगद 5,000 हात पार्ने भएको छ। नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगिता चैत्र 30 गतेसम्म सञ्चालन हुने भएको छ भने प्रतियोगितामा 22 टोलीको सहभागिता रहेको छ।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि एउटा मात्र खेल हुने भएको छ। आज हुने खेलमा राजस्थान रोयल्स र दिल्ली डेयर डेभिल्स भिड्ने भएका छन्। यी दुई बीच हुने खेल यो पहिलो खेल हुनेछ भने दिल्ली पहिलो जितको खोजीमा रहेको छ। यसअघि भएको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स बीच हिजो भएको खेलमा चेन्नई सुपर किङ्सले 5 विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कोलकाताले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 202 रनको लक्ष्य दिएको थियो। जब आफै ब्याटिङ थालेको चेन्नई सुपर किङ्सले 19.5 ओभरमा 5 विकेट गुमाएर 206 रन बनाएर आफ्नो लक्ष्य भेटाएको हो। चेन्नई यो खेलसँगै दुई खेलमा जित दर्ता गर्दै 4 अङ्क हात पारेको छ भने कोलकाता अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मालपोत कार्यालय सुर्खेतका 2 कर्मचारी 2 लाख घुस रकमसहित रङ्गे हात पक्राउ, थप अनुसन्धान चल्दै।
नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल चयन।
साथै प्रदेशका सांसदको तलब 45,000 प्रस्ताव, कर्मचारीको स्वैच्छिक अवकाश स्थगित।
र सुर्खेतको रानीबासमा जारी 10 राष्ट्रपति रनिङ सिल प्रतियोगितामा आजदेखि विभिन्न खेलहरू हुँदै टिम चौरा धनगढी डिपिएल क्रिकेटको फाइनलमा। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।